यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। वीरगंजमा लगाइएको कर्फ्यू आज राति 12 बजेसम्मका लागि थप। शान्ति सुरक्षा र अमन चयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सर्वदलीय बैठकको अनुरोध। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 संशोधन गर्न बनेको विधेयकमा मानव बेचबिखनको विषयमा कड़ा सजायको व्यवस्था गर्नुपर्ने सरकारवालाको सुझाव। नयाँ वर्षको आगमनसँगै मुलुकका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहल पहल र युक्रेनको सुमी शहरको मध्यभागमा रूसी ब्यालिस्टिक क्षेपास्त्र आक्रमणमा कम्तीमा 32 जनाको मृत्यु। समाचार अब विस्तारमा। वीरगंजको सुरक्षा अवस्थालाई मध्यनजर गरी स्थानीय प्रशासनले हिजो साँझ 6:30 बजेदेखि लगाएको कर्फ्यूको अवधि आज राति 12 बजेसम्मका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा आज सम्पन्न सर्वपक्षीय बैठकले जारी गरेको कर्फ्यूको अवधि बढ़ाउँदै आज मध्यरातसम्म कायम राख्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अरियालले जानकारी दिनुभयो। यसअघि हिजो साँझ आज दिउँसो 12 बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएको थियो। वीरगंजमा आज बसेको सर्वदलीय बैठकले शान्ति सुरक्षा र अमन चयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ। हनुमान जयन्तीका अवसरमा हिजो निकालिएको शोभायात्राका क्रममा उत्पन्न परिस्थितिपछि राजनीतिक दलका प्रतिनिधिहरूको बैठकले स्थानीय संघ संस्था र समुदायलाई र्याली बन्द लगायतका गतिविधि नगर्न अनुरोध गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अरियालको संयोजकत्वमा भएको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरिएको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले देशलाई राजनीतिक रूपमा स्थिर बनाएर आर्थिक उन्नयनको मार्गमा अग्रसर गराउन वर्तमान सरकार क्रियाशील रहेको बताउनु भएको छ। राइनस नगरपालिका 2 स्थित भलाय खर्क स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका वहाँले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ। पार्टीको भातृ संस्था नेपाल मुस्लिम संघ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आज आयोजित ईद मिलन तथा नववर्ष 2082 शुभकामना आदान प्रदान कार्यक्रममा वहाँले सामाजिक सद्भाव कायम गर्न तथा पार्टीलाई सबल बनाउन मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 संशोधन गर्न बनेको विधेयकमा मानव बेचबिखनको परिभाषा स्पष्ट हुने गरी लेख्न सरकारवालाले सुझाव दिएका छन्। महिला कानून र विकास मञ्चले आज आयोजना गरेको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा सरकारवालाले मानव बेचबिखनको सवालमा कड़ा सजायको व्यवस्था गर्नुपर्ने सुझाव दिएका हुन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण शाखा प्रमुख मीना पौडेलले विभिन्न बहानामा हुने मानव बेचबिखनको अन्त्य हुने गरी विधेयक तयार गरिएको जानकारी दिनुभयो। नयाँ वर्ष 2082 आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहल पहल बढ़ेको छ। वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक विदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवर्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक विदा सक्नुपर्ने भएकाले विदामा पर्यटकीय गन्तव्यमा पुगेका छन्, जसका कारण पूर्वको पाथिभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिक स्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढ़ेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ। नगरपालिकाको वडा नम्बर 1 स्थित चौतु चोकमा आयोजित कार्यक्रममा शिलान्यास गर्नुहुँदै उहाँले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिन सक्ने बताउनुभयो। मकवानपुर जिल्लाको बकैया गाउँपालिका 7 स्थित भीरकोटका 59 भूमिहीन सुकुम्बासीले आज जग्गाधनी लालपुर्जा पाएका छन्। भूमि समस्या समाधान आयोग मकवानपुरको आयोजनामा आयोजित विशेष कार्यक्रममा भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले उनीहरूलाई लालपूर्जा हस्तान्तरण गर्नुभएको हो। जग्गाधनी पूर्जा प्राप्त गर्नेमा बकैया गाउँपालिका 4 19 जना र भूमिहीन सुकुम्बासी 40 जना रहेका छन्। आयोगका अनुसार यो वितरण पछिल्लो पटक गठन भएको भूमि समस्या समाधान आयोग मार्फत मकवानपुरमा पहिलो पटक गरिएको हो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ। आज चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले नयाँ वर्ष 2082 राजनीतिक दलहरूलाई नयाँ संकल्पका साथ अघि बढ़न आग्रह गर्नुहुँदै राष्ट्रको आवश्यकता अनुसार अघि बढ़नका लागि नयाँ संकल्प जरूरी रहेको बताउनुभयो। लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम प्रभावकारी भएको छ। यो कार्यक्रम वन डढेलो नियन्त्रण, वन संरक्षण र रोजगारीका हिसाबले महत्वपूर्ण मानिएको छ। बाँकेबाट सरला सुवेदीको रिपोर्ट।
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालयले तराई क्षेत्रका वनहरूमा सञ्चालनमा ल्याएको वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ। लुम्बिनी प्रदेश सभाको वन वातावरण तथा कृषि समितिका सभापति, मन्त्रालयका मन्त्री विज्ञ र अन्य सदस्यहरूको टोलीले पूर्व नवलपरासीदेखि पश्चिम बर्दियासम्म स्थलगत अनुगमन गर्दै कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरेका छन्। अनुगमनमा सहभागी लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले कार्यक्रमलाई अझ व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक कदम चालिने जानकारी दिनुभयो।
वन क्षेत्रलाई सरकारको आमदानीको प्रमुख स्रोतको रूपमा पनि अहिले लिएको र त्यही अनुसारको नीति अवलम्बन गरेको प्रदेश सरकारले छुट्टै मापदण्ड बनाएर वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम अगाडि बढ़ाएका छौं।
वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमले वनको हैसियतमा सुधार आउनुको साथै वन पैदावारको उत्पादन समेत बढ़दै गएको पाइन्छ। यसले समुदाय स्तरमा रोजगारीको समेत सृजना गरेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ताको भनाइ छ।
यो हरेक खण्डहरूले हेर्ने गरी 17 जनालाई वर्षभरिको रोजगारी दिएछ। त्यो सँगसँगै वन व्यवस्थापनको कार्यमा चाहिँ ट्रेनिङ प्रुनिङको हरेक कार्यक्रममा गर्दाखेरि 360 जनालाई वर्षैभरि रोजगारी दिएछ।
हाल लुम्बिनी प्रदेशमा 365 सामुदायिक वन, 8 साझेदारी वन र 2 चकला वनमा यो कार्यक्रम लागू गरिएको छ। डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले कार्यक्रम वार्षिक 2 अरब रुपियाँ भन्दा बढी आमदानी हुने विश्वास व्यक्त गर्नुभयो।
बढिराखेको छ र यही हिसाबले बढ्यो भने 3-4 वर्षमा 2 अरब प्रदेशलाई हुने, 2 अरब 25% हुन्छ भने अब देशको 75% 6 अरब रुपियाँ समूहमा हुने हो।
वन डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले ल्याइएको यो कार्यक्रमले प्रदेशमा दीर्घकालीन फाइदा पुर्याउने विश्वास लिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मकवानपुरको मनोहरी गाउँपालिका 5 दिल्लीपुरमा आज दिउँसो चट्याङ लाग्दा 1 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। मृत्यु हुनेमा 28 वर्षीय स्थानीय अविरल थिङ रहेका छन्। हावाहुरी सहित पानी परिरहेको बेलामा बाटोमा हिँडिरहेका थिङलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको मनोहरी गाउँपालिका अध्यक्ष रंजन कालाखेतीले जानकारी दिनुभयो। यस वर्ष डढेलोका कारण मेग्दीमा करिब 100 हेक्टर वनमा क्षति पुगेको छ। जिल्लामा रहेका 28 सामुदायिक वनको 900 हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्याएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको सुमी शहरको मध्यभागमा आज रूसी ब्यालिस्टिक क्षेपास्त्र आक्रमण हुँदा कम्तीमा 32 जनाको मृत्यु भएको छ। आक्रमणमा परि अन्य 80 भन्दा बढ़ी मानिस घाइते भएका युक्रेनी अधिकारीहरूले जनाएका छन्। मानिसहरूको बाक्लो उपस्थिति रहेको क्षेत्रमा रूसी ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरिएको बीबीसीमा उल्लेख छ। आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले विश्वलाई नै आतंक र युद्धमा तानिरहेको भन्दै विश्वका नेताहरूलाई रूस विरूद्ध पुनः एकजुट हुन आह्वान गर्नुभएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि स्टेभ बिटकोफसँग युक्रेन संघको युद्ध अन्त्य लगायतका विषयमा गत शुक्रबार भएको कुराकानी लगत्तै यो आक्रमण भएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। अर्थ मन्त्रालयले आर्थिक वर्ष 2082-83 को बजेट तथा राजस्व नीतिका सम्बन्धमा स्थलगत रूपमा आइतबार रूपन्देहीका उद्योगी व्यवसायहरूसँग छलफल तथा अन्तर्क्रिया गरी सुझाव लिएको छ। कार्यक्रममा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको मनोबल बढ़ाउने गरी विभिन्न कामहरू गरिरहेको बताउनुभयो। उहाँले वर्तमान सरकारले निजी क्षेत्रसँग सम्बन्धित विभिन्न 29 कानून एकैपटक संशोधन गरेर निजी क्षेत्रका समस्या समाधानको पहल गरेको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आयात प्रतिस्थापन गर्ने र रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रमुख प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो। नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक प्रसाद पोखरेलले विगतमा नाकाबन्दीमा प्रयोग भएका अस्थायी सीमा नाका हाल वैध जस्तै गरी चलिरहेका र ती नाकाबाट चोरी तस्करी बढ़िरहेको गुनासो गर्नुभयो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले जल विद्युत कम्पनीहरूको शेयर निष्कासनको वातावरण बनाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान आकर्षण गराएको छ। सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई दिएको निर्देशन देखाउँदै बोर्डले विगत 20 महिनादेखि 53 जल विद्युत कम्पनीको प्राथमिक शेयर निष्कासन तथा हकपर्द शेयरको अनुमति नदिइएको उल्लेख छ। आईपीओ निष्कासनका लागि आवेदन दिएका 42 ऊर्जा कम्पनीको 20 अर्ब रूपियाँ बराबरको सार्वजनिक निष्कासन रोकिँदा 11 कम्पनीको 4.5 अर्ब रूपियाँ बराबरको हकपर्द शेयरको पनि अनुमति रोकिएको इपानले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ। नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ। बन्दीपुर भ्रमण वर्ष 2025 चलिरहेका बेला आन्तरिक पर्यटकको चहल पहल बढेपछि पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्ष मनाउन पर्यटकको आगमन बढेपछि कारोबार पनि वृद्धि भएको बताउनुभयो। पछिल्लो 2 दिन यता पर्यटकको संख्या बढेर दैनिक 2000 पुगेको उहाँले जानकारी दिनुभयो। बन्दीपुर सामुदायिक होमस्टेकी दिलकुमारी थापाले नयाँ वर्षको आगमन सँगै आन्तरिक पाहुनाको आगमन बढेको जानकारी दिनुभयो। बन्दीपुरमा साना ठूला गरी 77 होटलहरू सञ्चालनमा रहेका छन्। बन्दीपुरमा हाल वार्षिक 1,00,000 पर्यटक आउने गरेकोमा उक्त संख्यालाई दोब्बर बनाउने लक्ष्य सहित पालिकाले भ्रमण वर्ष सञ्चालन गरेको पालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो। आइतबार नेपाली बजारमा छाप भएको सुन तोलाको 1,86,000 कायम भई कारोबार भएको छ। स्थानीय बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च मूल्य हो। शुक्रबार प्रति तोला 1,85,000 कारोबार भएको सुन आइतबार तोलामा 1,000 रूपियाँले बढेर प्रति तोला 1,86,000 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
हङकङमा जारी 4 टी20 आई सिरिजको उपाधि कुवेतले जितेको छ। आइतबार भएको फाइनल खेलमा कुवेतले नेपाललाई 3 रनले हराएको हो। कुवेतले दिएको 175 रनको लक्ष्य पछ्याएको नेपाल 3 बल बाँकी हुँदा अल आउट भएपछि खेल कुवेतले जितेको हो। लक्ष्य पछ्याउने क्रममा नेपालले 19.3 ओभरको खेलमा 171 रन बनाएको थियो। शुरूआती इनिङ फितलो भए पनि बसीर अहमदले पारी सम्हाल्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो। खेलमा बसरी अहमदले 8 चौका र 4 छक्काको मद्दतले 80 रन बनाउनु बाहेक अन्य खेलाड़ी खासै जम्न सकेनन्। कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी 0 रनमा आउट भए भने कप्तान रोहित पौडेल 7 रनमा आउट हुँदा नन्दन यादवले 37 र आसिफ शेखले 21 रन जोड़े। कुवेतका अनुदीपले 3, यशिन पटेल र नवीन राजेन्द्र रनले 2-2 विकेट लिएका थिए। त्यसअघि पहिलो इनिङमा कुवेतले 7 विकेटको क्षतिमा 174 रनको योगफल तयार पारेको थियो। राष्ट्रव्यापी ऱ्यापिड 1800 रेटिङ मुनिको चेस उपाधि मकवानपुरका लोक बहादुर गोलेले जित्नुभएको छ। थापाथली पार्क चेस क्लबले आयोजना गरेको 2 दिने प्रतियोगितामा 1769 रेटेड गोलेले 9 अंक जोड्दै उपाधि जित्नुभएको हो। 10 मिनट 10 सेकेण्ड इन्क्रिजमेन्ट समय तालिकाभित्र जम्मा 9 चरणको स्विस लीग प्रतिस्पर्धामा 50 जिल्लाका सहभागी खेलाड़ीले भाग लिएका थिए। भक्तपुर जिल्लाका 1896 रेटेड दामोदर गाइजू 7.5 अंक जोड्दै दोस्रो हुनुभयो। यस्तै आयोजक क्लबका 1694 रेटेड फुर्बालामा तेस्रो हुनुभयो। अन्तर्राष्ट्रिय हकी महासंघ एफआईएच स्थापना भएको 100 वर्षको अवसरमा नेपालमा पनि अन्तर्राष्ट्रिय हकी दिवस मनाइएको छ। नेपालमा हकी संघ 7 राष्ट्रिय खेल संघका रूपमा 2011 सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको थियो।
खेल समाचारको साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम। आगामी 24 घण्टामा कोशी मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। भने उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वीरगंजमा लगाइएको कर्फ्यू आज राति 12 बजेसम्मका लागि थप। शान्ति सुरक्षा र अमन चयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सर्वदलीय बैठकको अनुरोध। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 संशोधन गर्न बनेको विधेयकमा मानव बेचबिखनको विषयमा कड़ा सजायको व्यवस्था गर्नुपर्ने सरकारवालाको सुझाव। नयाँ वर्षको आगमनसँगै मुलुकका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहल पहल र युक्रेनको सुमी शहरको मध्य भागमा रूसी ब्यालिस्टिक क्षेपास्त्र आक्रमणमा कम्तीमा 32 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।